الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون آمنت بالله صدق الله مولانا العظيم محترم بزرگوں دوستوں اور بھائیوں السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ یہ چھوٹی سی آیت کریمہ میں نے آپ کے سامنے پڑھی ہے تو مختصر اور چھوٹی سی الفاظ کے اعتبار سے کم الفاظ میں یہ آیت مکمل ہو گئی ہے لیکن اپنے معنی کے لحاظ سے بڑی عظیم اور جامع آیت ہے اس میں اللہ تبارک و تعالیٰ نے ہم لوگوں کو تمام جنات اور انسانوں کو یہ بتایا ہے کہ ان کی پیدائش کا مقصد کیا ہے ہم صبح سے لے کر شام تک یہ نظارے دیکھتے ہیں کہ ایک انسان پیدا ہوتا ہے بچہ ہوتا ہے جوان ہو جاتا ہے بوڑھا ہو جاتا ہے اور پھر آپ بالآخر دنیا سے رخصت ہو جاتا ہے یہ سلسلہ جاری ہے ابتدائے آفرینش ہے جب سے انسان کو پیدا کیا گیا تو چونکہ انسان کو یہاں رہنا نہیں ہے ہمیشہ یہ بات طے ہے اس میں کسی کا اختلاف نہیں ہے اس دنیا میں ہمیشہ رہنا نہیں ہے اس سے کسی کافر کو بھی انکار نہیں کہ میں یہاں ہمیشہ کے لیے نہیں آیا ایک وقت مجھے دنیا سے جانا ہے جب ہمیشہ رہنا نہیں ہے تو یہ پھر ایک سفر ہوا کوئی سفر ہوا ایک سفر کے اندر آدمی جیسے کسی جگہ عارضی طور پر ٹھہر جاتا ہے اور پھر وہاں سے روانہ ہو جاتا ہے اگر کوئی شخص لاہور کا سفر کر رہا ہے تو کچھ دن ٹھہرے گا اپنے جس مقصد کے لیے آیا تھا وہ کام کرے گا واپس آ جائے گا تو یہاں یہ اس کا نہ ٹھہرنا اور کسی نہ کسی وقت یہاں سے رخصت ہو جانا یہ اس بات کی علامت اور اس کی دلیل ہے کہ یہ جگہ منزل نہیں ہے یہ ایک سفر ہے جو ہم طے کر رہے ہیں اور منزل کیا ہے منزل ہے قبر اور قبر کے بعد پیدا ہونے والے حالات وہ حالات ایسے ہیں کہ وہاں سے لوٹ کے کوئی نہیں آتا جتنے انسان دنیا سے گئے ہیں حضرت آدم علیہ السلام سے لے کر آج تک چلے گئے لیکن لوٹ کے نہیں آئے جس کا مطلب یہ کہ اصل جگہ وہ تھی وہ ہے اور یہاں پر جو ہم قیام پذیر ہیں وہ عارضی طور پر ہیں, ایک سفر کی مانند ہیں, جیسے ایک سفر کی طرف ایک منزل کی طرف سفر کر رہے ہیں, منزل وہ ہے جہاں سے لوٹ کر نہیں آنا. تو آخر کیوں یہ سفر ہم کیوں کر رہے ہیں, کیوں ہم دنیا کے اندر آئے ہیں اور اسی طرح پیدا ہونے کے بعد بچے ہو کر جوان ہو کر بوڑھے ہو کر یا بعض اوقات اس سے بھی پہلے یہاں سے رخصت ہو جائیں گے, تو آئے کیوں بھائی, جب جانا تھا تو آئے کیوں, کوئی مقصد ہونا چاہیے. وہ مقصد اللہ تبارک و تعالیٰ نے اس آیت کریمہ میں بتایا کہ میں نے جنات اور انسانوں کو نہیں پیدا کیا مگر اس لیے کہ وہ میری عبادت کریں. پیدائش کا جو مقصد ہے انسان کی, جس کی وجہ سے وہ دنیا میں آتا ہے اور یہاں پر زندگی گزارتا ہے, اس کا اصل مقصود اللہ تبارک و تعالیٰ نے بتایا کہ میری عبادت کرے, اس لیے پیدا کیا. اب عبادت تو فرشتے بھی کرتے تھے, عبادت تو فرشتے بھی کرتے تھے, بلکہ جیسا جتنا انسان کر سکتا ہے اس سے ہزار درجہ لاکھوں درجہ زیادہ عبادت فرشتے کرتے ہیں. اور بعض روایتوں میں آتا ہے کہ جیسے جب فرشتے بعض ایسے ہیں کہ جو جب سجدے میں گئے تھے تو اٹھے ہی نہیں, اتنی زمین سجدے کر رہے ہیں. تو لیکن فرشتوں اگر فرشتے اگر مقصد فرشتے عبادت کرنا ہوا تو فرشتے بھی تو وہی کام کر رہے تھے, پھر جنات انسانوں کو پیدا کرنے کی کیا ضرورت. فرق یہ ہے کہ فرشتوں کی عبادت میں اور انسان کی عبادت میں فرق یہ ہے کہ فرشتوں کو عبادت کے سوا کسی اور کام کی قدرت ہی نہیں دی گئی. ان کے اندر ان کی شریشت میں ان کی طبیعت میں گناہ ہے ہی نہیں, ان کے دل میں وہ خواہشیں پیدا نہیں ہوتی جو انسان کے دل میں ہوتی, ان کو ان حالات سے سابقہ پیش نہیں آتا جن حالات سے انسان کو سابقہ پیش آتا ہے. زندگی جب گزارتا ہے تو اس کو کھانے کو بھی چاہیے, فرشتوں کو نہیں چاہیے. زندگی جب یہاں گزارتا ہے تو اس کو بیوی بچے بھی چاہیے, فرشتوں کو نہیں چاہیے. جب یہاں زندگی گزارتا ہے تو یہاں پر اس کے دل میں خواہشیں بھی پیدا ہوتی ہیں, جائز بھی اور ناجائز بھی, فرشتوں کو نہیں ہوتی. تو انسان کو پیدا کرنے کا مقصود یہ ہے کہ باوجود کے اے انسان تیرے دل میں ہم نے خواہشیں پیدا کی ہیں اچھی بھی اور بری بھی, اور تجھے یہ طاقت عطا کی ہے کہ تو چاہے تو نیکی کرے اور چاہے تو بدی کرے. تو اس طاقت کے باوجود جو تجھے گناہ پر حاصل ہے اس کے باوجود تیرا مجھے میری عبادت کرنا یہ ہے تیری زندگی کا مقصد, اس لیے لایا گیا. میں نے ایک شعر میں کہا کہ انسان کے بارے میں معصوم تھا نہ وقف سجود و دعا تھا میں سے مراد انسان, معصوم تھا نہ وقف سجود و دعا تھا میں, خوبی میری یہی تھی کہ اہل خطا تھا میں. مجھے جو پیدا کیا گیا وہ اس واسطے کہ میں خطا کرنے کا بھی اہل ہوں اور نیکی کرنے کا بھی اہل ہوں. فرشتے نیکی کے اہل ہیں, خطا کے اہل نہیں, غلطی کے اہل نہیں. تو یہ انسان کو پیدا کیا گیا یہ ساری صفات دے کر, ساری خواہشات دے کر, ساری ضروریات دے کر, اور پھر وہ میری بندگی کرے, میری عبادت کرے, اس لیے میں نے پیدا کیا انسان, انسان کو بھی جنات کو بھی. اب اس کا تقاضا تو اصل میں یہ تھا, عبادت کس کو کہتے ہیں؟ عبادت اصل میں کہتے ہیں ایک ایسا عمل जो सिर्फ अपने मालिक के सामने अपनी इज्जो नियाज का मुजाहरा करे और मालिक की परस्तिश करे, जैसे नमाज में होती। नमाज का और कोई मकसद है नहीं, एक ही मकसद है कि मैं अपने मालिक के सदरबार में जाके खड़ा हो जाऊं, अपने इज्जो नियाज का मुजाहरा करूं, उसकी तस्बीह करूं, उसकी तहमीद करूं, उससे दुआएं मांगूं, उसके आगे झुक जाऊं, उसके आगे अपनी पेशानी टिका दूं। यह है इबादत। तो जब पैदा ही किया गया इबादत के लिए, तो इसका असल तकाजा तो यह था कि इंसान बालिग होने के बाद कोई और काम ही ना करे, बस इबादत ही करता रहे, क्योंकि पैदा ही इस काम के लिए किया गया, तो बस नमाज पढ़ता रहे और तस्बीह करता रहे और इबादत के जितने मारूफ अमाल हैं वो अंजाम देता रहे, सारी जिंदगी इसी में गुजार दे, कोई और काम ना करे। लेकिन जिसने ये फरमाया कि मैंने इंसान और जन्नात को इबादत के लिए पैदा किया, वो चूंकि अलीम व खबीर है और साथ में रहमान व रहीम है, इसलिए उसने ये करम फरमाया दिया कि चलो भाई नमाज सारे दिन 24 घंटे पढ़ना तुम्हारे जिम्मे लाजिम नहीं, 5 मर्तबा पढ़ लिया करो। रोजे सारे साल रखने की जरूरत नहीं है, सारे साल रोजे की हालत में रहना हमने तुम्हारे जिम्मे फर्ज नहीं किया, रमजान आए तो रोजे रख लिया करो। साल में एक मर्तबा अगर साहिब निसाब हो ज़कात दे दिया करो, सारी जिंदगी में एक मर्तबा अगर ताकत हो तो हज कर लेना, बस ये तो तुम्हारे जिम्मे फर्ज है, बाकी तुम अपने अपनी जरूरियात पूरे करने के लिए, अपने रोजी कमाने के लिए तुम आजाद हो, रोजी कमा सकते हो, खाना खा सकते हो, पी सकते हो, बच्चों के साथ रह सकते हो, भी बच्चों के साथ खुश तकी भी कर सकते हो, अपना अपना अच्छा वक्त भी गुजार सकते हो, ये सब इजाजत दे दी मेरे मालिक ने। और सिर्फ इसी पर इत्तेफा नहीं, बल्कि ये फरमा दिया कि असल इबादत तो बेशक वो थी जो आज हम पढ़ेंगे, दो जुमे की नमाज, दो रकतें पढ़ेंगे और सुन्नतें पढ़ेंगे, असल इबादत तो ये थी, लेकिन ए जरूरतमंद इंसान, क्योंकि हम तेरी जरूरियात से भी वाकिफ हैं, तेरी ख्वाहिशात से भी वाकिफ हैं, इस वास्ते न सिर्फ ये कि मैंने तुम्हारी रोजी कमाने को भी जायज कर दिया, घर में अपने बीवी बच्चों के साथ रहने को भी जायज कर दिया वगैरह वगैरह, लेकिन न सिर्फ जायज कर दिया बल्कि अगर तुम उसमें अच्छी नीयत कर लो तो उसको भी मैंने इबादत ही शुमार कर लिया। रोजी कमाओ तो किस नीयत से कमाओ? इस नीयत से कमाओ कि अल्लाह ने मेरे ऊपर मेरे नफ्स का भी हक रखा है, अल्लाह ने मेरे ऊपर मेरी बीवी बच्चों का भी हक रखा है, और इनको के लिए रोजी मैं इसलिए कमा रहा हूं क्योंकि अल्लाह तबारक व तआला ने मेरे ऊपर इनके हक रख दिए हैं, और इसलिए कर रहा हूं क्योंकि नबी करीम सरवरे दो आलम मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने भी ये काम किए। रोजी कमाने का कोई तरीका ऐसा नहीं जो आपने इख्तियार न फरमाया हो, तिजारत आपने की, ज़राअत आपने की, मजदूरी आपने की, तो जितने तरीके होते हैं रोजी कमाने के उनमें से कोई तरीका ऐसा नहीं है जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने खुद अंजाम न दिया हो। तो मैं जो ये कर रहा हूं, ये मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की इत्तबा की नियत से कर रहा हूं। तो अब जो रोजी कमाओगे उसको भी क्या करार दे दिया, उसको भी इबादत करार दे दिया अच्छी नियत से। खाना खाओगे तो भूख लगेगी तो खाओगे, और एक तो सूरत यह है कि गफलत में खा जाओ, भाई खाना आया आओ बस पिल पड़ो इस पर और खाओ बस खा रहे, ये पता नहीं ना इसका एहसास है कि कहां से आया किसने दिया, उसका कोई शुक्र अदा करें, इसका ध्यान नहीं, गफलत की हालत में खाना खा के उठ गए तो नाजायज तो फिर भी नहीं। अल्लाह ताला फरमाते हैं कि फिर भी ए गाफिल बंदे, मैंने इसको गुनाह शुमार नहीं किया तेरा कि तू मुझसे गाफिल होकर खाना खा रहा है, तुझे एहसास नहीं होता कि ये लुकमा जो मेरे मुंह में जा रहा है ये आया कहां से। तू कहता है मैंने अपने कुव्वत बाजू से कमाया, लेकिन देख ये रोटी का टुकड़ा जो तेरे हाथ में है ये तेरे हाथ और तेरे हलक तक पहुंचाने के लिए मैंने इस कायनात की तमाम ताकतों को तेरे आगे मुसाखर किया है। रोटी कहां से बन गई, गंदुम से, आटे से। आटा कहां से बना, गंदुम से। गंदुम कहां से आया, जमीन से। काश्तकार का काम सिर्फ इतना था कि उसने बीज डाल दिया, हल चलाकर अंदर डाल दिया, अब उसके बाद उसके कुदरत में कुछ नहीं है। काश्तकार की कुदरत में कौन है जो उस जमीन के गहराइयों में उन तारीकियों में उस बीज को कोंपल बना रहा है, उस बीज की नशो नमा कर रहा है, उस बीज को बढ़ाकर इतना ताकतवर कर देता है कि छोटी सी कोंपल है ऐसी कि हाथ उंगली लगाओ तो गिर जाए, वो इतने भारी जमीन का पेट फाड़ कर नमूदार होती और वो फिर खेत की शक्ल इख्तियार करती है। उसके ऊपर हम बारिशें बरसाते हैं, चांद और सूरज उस पर अपनी किरणें बखेरते हैं, वो किरणें उसके नशो नमा में मददगार होती हैं। फिर किस तरह वो उगता है, किस तरह उसको काटा जाता है, किस तरह वो आटा बनता है और किस तरह तुम्हारे हाथ में पहुंचता है, तो ये ख्याल कभी नहीं आता कि ये रोटी का टुकड़ा जो मैं खा रहा हूं ये कहां से आ गया, किसने मुझे दे दिया, कायनात की कितनी ताकतें इसके ऊपर सर्फ हुई। तो इस गफलत की हालत में खा रहा हूं तो सच्ची बात तो यह है कि इसको गुनाह होना चाहिए था, एक गुनाह होना चाहिए था। अगर एक आपका मोहसिन है वो रोजाना तैयार खाना लाकर आपको फराहम कर देता है, चुपके से लाके रख जाता है और आपको उसमें कोई हाथ पांव हिलाने की जरूरत नहीं पड़ती और आप मजे से खा लेते हैं, कभी ध्यान भी नहीं आता कभी ये कौन मेरे साथ ये एहसान कर रहा है, कभी ध्यान भी नहीं आता, कितनी बड़ी एहसान फरामोशी होगी। लेकिन बारी ताले फरमाते हैं चलो तुमने गफलत में भी खा लिया तो हम उसको गुना शुमार नहीं करते, लेकिन अगर उसमें तुमने मुझे याद करके खा लिया, मुझे याद करके खा लिया बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर, अल्लाह का नाम लेकर जो रहमान है और रहीम है, और ये महज जंतर मंतर नहीं है बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ना, ये उसी फलसफे की उसी हकीकत की तरफ इशारा कर रहा है कि ये लुकमा मेरे हाथ में किसने भेजा है, उस रहमान और रहीम ने भेजा है जिसने कायनात की सारी ताकतों को मेरे आगे राम करके ये लुकमा मेरे मुंह तक पहुंचाया। तो अगर तुमने ये कर लिया, सिर्फ इतना काम कि उस मुझे याद करके खा लिया तुमने बिस्मिल्लाह रहमान रहीम, और खाने के बाद कह दिया कि अल्हम्दुलिल्लाह अल्लज़ी अत्अमना व सक़ाना व जअलना मुस्लिमीन, बस इतना काम तुमने कर लिया तो मैंने सारे खाने को तुम्हारे इबादत बना दिया। सिर्फ इतना ही नहीं कि तुम्हें इजाजत दी, सिर्फ इतना ही नहीं कि तुम्हारे लिए इसको गुनाह नहीं करार दिया बल्कि इसको इबादत बना दिया। यही हाल सारे मुबाह कामों का है। जितने काम भी जायज हैं शरीयत में, नाजायज नहीं है, उनको भी अगर सही नीयत से अदा किया जाए तो वो इबादत बन जाते हैं। यहां तक के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में यही हकीकत बयान फरमाई सहाबे किराम के सामने कि अगर तुम किसी रास्ते में से कोई कांटा हटा देते हो यह भी सदका है, तुम किसी दुखी का दुख दूर कर देते हो यह भी सदका है, किसी की हाजत पूरी कर देते हो यह भी सदका है। ये सारी सारी बातें आपने बयान फरमाने के बाद फिर फरमाया यहां तक के तुम अगर अपनी बीवी के साथ जायज बीवी के साथ जो अपनी जिंसी जरूरत पूरी करते हो, जिंसी ख्वाहिश की तकमील करते हो यानी मुबाशरत करते हो, जिमा करते हो, वो भी सदका है। करते रहे हो अपने ख्वाहिश के लिए, लेकिन अगर तुम्हें यह एहसास हो कि ये नेमत, ये बीवी की नेमत मुझे किसने दी, अल्लाह ने दी, इसकी ताकत मुझे किसने दी, अल्लाह ने दी, और इसको जायज किसने करार दिया, अल्लाह ने करार दिया, और इस वास्ते उस वक्त भी बेपर्दा होने से पहले बिस्मिल्लाह अल्लाहुम्मा जन्निबना शैतान व जन्निब शैतान मा रज़क़तना, ये कह के अल्लाह ये काम भी मैं अल्लाह के नाम पर कर रहा हूं, और अल्लाह दुआ भी कर रहा है कि अल्लाह मुझे शैतान से महफूज रखिएगा, और अगर मेरी कोई औलाद हो तो उसको भी शैतान से महफूज रखिएगा। ये करके वो करोगे वो भी इबादत। तो सहाबे किराम ने पूछा कि या रसूलल्लाह ये हम अपनी बीवी के साथ जो अमल करते हैं वो तो अपनी ख्वाहिश को पूरा करने के लिए करते हैं, तो ये इस पर कैसे सवाब है, इसको कैसे इबादत करार दे रही है। तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया ये बताओ कि अगर तुम अपनी ये ख्वाहिश हराम तरीके से पूरे करते, नाजायज जगह पर पूरी करते तो गुनाह होता कि नहीं होता। साहबा करीम ने फरमाया बेशक गुनाह होता। तो फरमाया जब तुमने हराम से बचकर हलाल तरीका इख्तियार किया, अल्लाह ताला का हलाल किया हुआ, उस पर भी तुम्हें सदके का सवाब मिलेगा। तो अल्लाह तबारक व तआला ने ये दो किस्म की इबादतों के लिए पैदा किया बंदे को, यानी हमारे ऊपर एहसान करके। पैदा तो असल इबादत तो ये थी ना कि सजदे में पड़े रहते, उसके आगे झुके रहते, जबान पर सिवाय उसकी जिक्र, उसके हम्द, उसकी तस्बीह के कुछ और ना होता, और किसी और मशगले को हमें दुनिया में आकर इख्तियार ही ना करते। लेकिन अल्लाह तबारक व तआला ने जो असल इबादत थी उसको तो चंद थोड़े से औकात के हद तक महदूद कर दिया, बस इतना कर लो तो हम तुम्हारी असल इबादत हो गई, पांच वक्त पढ़ लो बस अदा हो गई तुम्हारी, रमजान में रख लिया करो रोजे अदा हो गई, सारी जिंदगी में एक मरतबा हज कर लो अदा हो गई, سالانہ زکات دے دو ادا ہو. اصل عبادت تو بہت مختصر وقت میں بندہ ادا کر لیتا ہے، لیکن اللہ تبارک و تعالیٰ نے اپنے فضل و کرم سے بنایا ہے اس طرح کہ ایک مسلمان جب شریعت کے دائرے میں رہتے ہوئے اپنے جائز خواہشات اور ضروریات کو پورا کرتا ہے تو وہ بھی حسن نیت سے عبادت بن جاتا ہے. اس طرح پھر ساری زندگی عبادت، تمہارا سونا بھی عبادت، تمہارا جاگنا بھی عبادت، تمہارا کھانا بھی عبادت، تمہارا پینا بھی عبادت، تمہارا روزی کمانا بھی عبادت، تمہاری تجارت بھی عبادت، تمہاری ملازمت بھی عبادت، تمہاری کاشتکاری بھی عبادت، سبھی کچھ عبادت. تو مقصد زندگی اس طرح پورا ہو رہا ہے، کچھ اصلی عبادتوں سے اور کچھ ایسی عبادتوں سے جن کو اللہ تبارک و تعالیٰ نے اپنے فضل و کرم سے حسن نیت کی بدولت عبادت قرار دے دیا. تو اب مقصد زندگی پورا، اب کیا ہوا کہ اب انسان اگر کھا بھی رہا ہے، پی بھی رہا ہے، ملازمت کر رہا ہے، تجارت کر رہا ہے، جو کچھ بھی کر رہا ہے، جب تک شریعت کے دائرے میں رہ کر کر رہا ہے، حلال و حرام کا فرق رکھ کر کر رہا ہے، تو باری تعالیٰ فرماتے ہیں کہ میں نے جو جس مقصد کے لیے تجھے پیدا کیا تھا اس مقصد کو تو ادا کر رہا ہے، کیونکہ حلال طریقے سے کر رہا ہے، رشوت تو نہیں کھا رہا، کسی پر ظلم تو نہیں کر رہا، کسی کے حق تلفی تو نہیں کر رہا، کسی کے مال پر ڈاکہ تو نہیں ڈال رہا، بلکہ ہم نے جو طریقے تجھے بتائے ہیں اس کے مطابق تو زندگی گزار رہا ہے، تو تیری ساری زندگی کو ہم نے عبادت بنا دی. یہ معنی ہے وما خلقت الجن بل انس الا لیعبدون، میں نے جنات اور انسانوں کو کسی اور کام کے لیے نہیں، صرف اس لیے پیدا کیا کہ میری عبادت. اس کو مختصر لفظوں میں یہ بھی اس طرح بھی تعبیر کر سکتے ہیں کہ یہاں عبادت کا جو لفظ ہے وہ جو کہنا چاہیے کہ اپنی جبلت کے اعتبار سے جو اعمال عبادت ہیں ان کو بھی شامل، اور جو حسن نیت سے عبادت بنتی ہیں ان کو بھی شامل. لہذا اگر اس کو ایک لفظ میں تعبیر کیا جائے تو وہ ہے اطاعت، اللہ تعالی کی اطاعت. اس کے ساتھ اگر آدمی زندگی گزار رہا ہے تو اس کا مقصد تخلیق پورا ہو رہا ہے، اور اگر وہ اس طرح غافل پڑا ہے کہ بس نہ نماز کی پرواہ ہے، نہ روزے کی پرواہ ہے، نہ زکوٰۃ کا اہتمام ہے، اور غفلت میں زندگی گزر رہی ہے، ایک جاہل کی طرح، ایک نادان کی طرح کما بھی رہا ہے اور نادان کی طرح کھا بھی رہا ہے، غفلت کی حالت میں کھا بھی رہا ہے، تو یہ جانوروں کی زندگی ہے، یہ انسان کی نہیں ہے. انسان وہ ہے جو اپنے منعم حقیقی کا شکر گزار ہو، اس کا احسان مانے، اور جو اس طرح وقت گزار رہا ہو تو وہ در حقیقت ناشکرا ہے، جانور ہے وہ، انسان نہیں. تو انسان سے جو مطلوب ہے وہ یہ کہ ٹھیک ہے بھائی، تیری ضرورتیں برحق، تیری خواہشیں، جائز خواہشیں برحق، تو ضرور ان ضرورتوں کو پورا کر، لیکن مجھے نہ بھولنا، لیکن مجھے نہ بھولنا. تم شوق سے کالج میں پلو، پارک میں پھولو، جائز کے غباروں میں اڑو، چرخ پہ جھولو، پر ایک سخن بندہ عاجز کا رہے یاد، اللہ کو اور اپنی حقیقت کو نہ بھولو. بس یہ ہے مما خلقت الجن بل انسا الا لیعبدون، کہ انسان اپنی حقیقت سمجھے اور اللہ تعالی کی احسانات کو پیش نظر رکھے. اور اس کا ایک بہترین طریقہ یہ ہے कि आदत डाल ली जाए अपने चलते फिरते उठते बैठते अल्लाह तबारक व तआला के जिक्र की। एक तो होता है ना कि आदमी मजलिस में बाकायदा बैठकर एहतमाम के साथ जिक्र करे, वो भी करना चाहिए, लेकिन चलते फिरते उठते बैठते जबान पर अगर अल्लाह ताला का जिक्र रहे, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, हल्की आवाज ही से सही, तो चुपके चुपके जिक्र करते, उज़्कु रब्बकुम तज़र्रुम व खुफिया, चुपके चुपके पुकारा करो मुझे, चुपके चुपके मेरा जिक्र किया करो, तो उसका नतीजा क्या होगा कि इंशाल्लाह तुम्हारी सारी जिंदगी इबादत बन जाएगी और फिर तुम्हें अल्लाह ताला गफलत के पर्दे निगाहों से हटा देंगे। लिहाजा ये औकात जिंदगी जो है ना बड़ी कीमती चीज है, पता नहीं कब सिन जाए, कब मौत आ जाए और जिंदगी का वक्त खत्म हो जाए, मोहलत खत्म हो जाए, तो जो एक एक लम्हा इसको तोल तोल कर खर्च करना चाहिए अल्लाह ताला की रिजा के काम, और सबसे अच्छा रिजा का काम यह है कि जिक्र रहे जबान पर चलते फिरते, कोई मेहनत नहीं, कोई पैसा खर्च नहीं होता, यहां तक के वक्त भी नहीं, क्योंकि चलना तो है ही तुम्हें, फिरना है, चलना है, उसमें जिक्र करते रहो, अल्लाह ताला का नाम लेते रहो, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, दुरूद शरीफ पढ़ते रहो, तो बस ये इस तरह बंदे की सारी जिंदगी इबादत में तब्दील हो जाती है। अल्लाह तबारक व तआला अपने फजल व करम से, अपने रहमत से जो कुछ हमने कहा है उस पर हमें अमल करने की भी तौफीक अता फरमाए और हमारी जिंदगी को हकीकतन इबादत बना दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।